तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। यो लागि पाठ हो आइतबार नोभेम्बर 24, 2024। विषय आत्मा र शरीर। स्वर्ण पाठ युहन्ना। जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर, तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनुहुन्छ। उत्तरदायी पढाइ भजन संग्रह। उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नुभएका आश्रय कामहरूको निम्ति उहाँलाई धन्यवाद दे। परमेश्वरले अतृप्त आत्मालाई तृप्त पार्नुभयो। परमेश्वरले बोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनुभयो। परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए। यसकारण ती मानिसहरू चिहानबाट बाँचे। परमेश्वरले मरुभूमिलाई पानीको पोखरीमा परिवर्तन गर्नुभयो। परमेश्वरले बाँझो जमिनमा पानीको मूल फुटाउनुभयो। परमेश्वरले बोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो अनि तिनीहरूले आफ्नो निम्ति सहर बसाए। ती मानिसहरूले त्यस धरतीमा बिजन छरे। तिनीहरूले त्यहाँ अङ्गुरको खेती गरे अनि तिनीहरूले असल बाली पाउन सके। परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनुभयो। तिनीहरूका सन्तानहरू बने। तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए। पाठ सेरमन बाइबलबाट व्यवस्था। हे इसरायली सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नुपर्छ। हितोपदेश। मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चिजहरूको सम्झना गर। मैले भनेका कुराहरूले तिमीलाई दीर्घ सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जिउन सिकाउँछ। प्रेम विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानस पटलमा गहिरो सिद्ध राख। ती शिक्षाहरूलाई माला गुठी गलामा लगाइरा। तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ। हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओसलमा नपार। विजयहरूमा नियालेर सोच अनि होसियारी सित योजनाहरू बनाऊ। ज्ञान र समझ शक्तिले तिमीलाई जीवन दिनेछन् र यसले तिम्रो जीवन सुन्दर पार्नेछ। यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। 40 दिन र 40 रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो। सैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, यदि तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी हुन् भनी आज्ञा दिनुहोस्। जवाफमा येशूले भन्नुभयो, धर्मशास्त्रमा यस्तो लेखिएको, मानिस रोटी खाएर मात्र बाँच्दैन, परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ। त्यसपछि सैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशू कहाँ आएर उहाँको सेवा टहल गरे। येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। मत्ती येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, मत्ती, कसैले पनि दुई मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ, अथवा त्यो एउटासित झुक्नेछ र अर्कोलाई तुच्छ गर्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ। बाँझलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीरको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ, अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। आकाशका चरा चुरुङ्गीलाई हेर, तिमीहरूले न त कहिले बिउ नै छर्छन्, न अन्नको फसल काट्छन्, न भगारीहरूमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ, ती चराचुरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ। यसर्थ फिक्री गर्दै यसो नभन, हामी के खाओला वा हामी के लगाउला। परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ। तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर, तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ। मत्ती, मेरो भेडाहरू मेरो आवाज सुन्दछन्, म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। म मेरा भेडाहरूलाई अनन्त जीवन दिँदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्, अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्दैन। मत्ती, जब येशू नाउँबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भिड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टिकाउनुभयो अनि तिनीहरूमा बिरामी परेकाहरूलाई निको पार्नुभयो। त्यसै अपराह्न चेलाहरू येशू कहाँ पुगेर भन्न लागे, यहाँ कुनै मानिस बस्दैनन्, अनि अब धेरै ढिलो भयो, तिनीहरूलाई पठाइदिनुहोस् जसमा कि तिनीहरू आफै गएर आफ्ना निम्ति खानेकुरा किन्न सकुन्। येशूले भन्नुभयो, मानिसहरू यहाँबाट नजाउन, बरु तिमीहरू आफैले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदे। चेलाहरूले भने, तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन्। येशूले भन्नुभयो, ती रोटी र माछाहरू यहाँ लियो। त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पङ्क्ति मिलाएर बस्न लगाउनुभयो। उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाहिँ रोटी मानिसहरू मास बाँडिदिए। सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे। त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय 5,000 मानिसहरू थिए। तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झिलको अर्कोतर्फ जान लगाउनुभयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो। युहन्ना, ती मानिसहरूले त्यहाँ अब न त येशू न उहाँका चेलाहरू नै देखे, यसर्थ तिनीहरू डुङ्गाहरू लिएर कफरनहूमतिर लागे, किनभने तिनीहरू येशूलाई भेट्न चाहन्थे। उहाँले उत्तर दिनुभयो, तिमीहरूले मलाई किन खोजिरहेछ? कि मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखेपछि मलाई खोजिरहेका छ? आह, म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खुयो र पुरा अघायो। मरुभूमिमा हाम्रा पिता पुर्खाहरूले मन खाए, यो धर्मशास्त्रमा लेखिएको छ। परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो। येशूले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्छु, मूसा तिमी एक हुनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए, तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ। परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चिज हो जुन स्वर्गबाट ओलेर संसारलाई जीवन दिनुहुन्छ। परमेश्वरले जे चाहनुहुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हो। मैले चाहेको काम गर्नलाई म आएको हुन। प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो। कोरिन्थी, तिमीले बुझ्नु पर्छ कि तिम्रो शरीर पवित्र आत्माको मन्दिर हो। पवित्र आत्मा तिमी भित्र छ। परमेश्वरबाट तिमीले त्यो पवित्र आत्मा पाएका छौ, यसकारण तिमी आफ्नो मालिक हौन। परमेश्वरद्वारा मूल तिरेर तिमी किनिएका छौ, यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर। कोरिन्थी, हामी जान्दछौ यस धरतीमा हामी जुन तम्बुमा बस्छौ त्यो नष्ट हुनेछ, तर जब त्यो नष्ट हुनेछ हामीले बस्ने घर परमेश्वरबाट पाउनेछौ। त्यो घर मानिसले बनाएको होइन, यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ। यसै कारण हामी सधैँ भरोसामा छौ। हामी जान्दछौ कि जति समयसम्म हामी यस शरीरमा रहन्छौ हामी प्रभुबाट डाँडा हुन्छौ। हामी विश्वासको मार्गदर्शनमा बाँचेका छौ, जे देख्छौ त्यसले होइन। त्यसैले त म भन्छु हाम्रो भरोसा छ, अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौ, अनि प्रभु जहाँ हुनुहुन्छ त्यही बस्न खोज्छौ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा प्राण र शरीर हाम्रा प्रभु येशु ख्रिस्त आउँदा पूर्णरूपले दोषरहित बनाइराख। म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथी बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य, आत्मा आत्मा ईश्वर सृजनात्मक शासित सीमित रूप बाहिरको असीम सिद्धान्तको पर्यायवाची हो जसको रूप मात्र प्रतिबिम्बित हुन्छ। पहिचान भनेको आत्माको प्रतिबिम्ब हो। जीवित सिद्धान्त प्रेमको बहुआयामिक रूपहरूमा प्रतिबिम्ब। आत्मा मानिसको पदार्थ जीवन र बुद्धि हो जो व्यक्तिगत छ, तर पदार्थमा होइन। आत्माले परमात्मा भन्दा निकृष्ट कुरालाई कहिले प्रतिबिम्बित गर्न सक्दैन। मानिस आत्माको अभिव्यक्ति हो। भारतीयहरूले अन्तर्निहित वास्तविकताको केही झलक पाए जब उनीहरूले एक निश्चित सुन्दरतालाई महान आत्माको मुस्कान भने। मानिसबाट अलग जो आत्मा व्यक्त गर्दछ, आत्मा एक शून्य हुनेछ। आत्माबाट विच्छेद भएको मानिसले आफ्नो अस्तित्व गुमाउनेछ। तर त्यहाँ त्यस्तो कुनै विभाजन हुन सक्दैन, किनकि मानिस ईश्वरसँग सह अस्तित्वमा छ। दिव्य मन मानिसको आत्मा हो र मानिसलाई सबै चिजहरूमा प्रभुत्व दिन्छ। मानिसलाई भौतिक आधारबाट सृष्टि गरिएको थिएन, न त आत्माले बनाएको भौतिक नियमहरू पालन गर्न बोलाइयो। उसको प्राण त आध्यात्मिक नियमहरूमा छ, मनको उच्च कानुनमा। ईश्वरीय विज्ञानमा मानिस ईश्वर अस्तित्वको ईश्वरीय सिद्धान्तद्वारा टिकाइन्छ। पृथ्वीले परमेश्वरको आज्ञामा मानिसको प्रयोगको लागि खाना ल्याउँछ। यो थाहा पाएर येशूले एक पटक भन्नुभयो, आफ्नो जीवनको लागि कुनै विचार नगर्नुहोस्, के खाने वा के पिउने आफ्नो सृष्टिकर्ताको विशेषाधिकारमा हुन्न, तर परमेश्वरलाई, सबैका पिता र आमालाई सक्षम रूपमा चिन्न। उहाँले लिलीहरू जस्तै मानिसलाई खुवाउन र लुगा लगाउन। आत्माले प्रत्येक वस्तुलाई विधिवत रूपमा खुवाउँछ र लुगा दिन्छ, जस्तो कि यो आध्यात्मिक सृष्टिको रेखामा देखिन्छ। यसरी परमेश्वरको पितृत्व र मातृत्वलाई कोमलतापूर्वक व्यक्त गर्दछ। दिव्य दिमाग जसले कोपिला र फूल बनाउँछ मानव शरीरको हेरचाह गर्नेछ, जसरी यसले लिलीलाई लुगा लगाउँछ। तर गल्ती मानव अवधारणाको नियमहरूमा जोड दिएर परमेश्वरको सरकारमा कुनै नस्वरले हस्तक्षेप नगर्नुहोस्। मानिसको उच्च प्रकृति तल्लो व्यक्तिद्वारा शासित हुँदैन। यदि यो भएको भए बुद्धिको क्रम उल्टो हुनेछ। जीवनको हाम्रो झुटा विचारहरूले अनन्त सद्भाव लुकाउँछ र हामीले गुनासो गर्ने खराबीहरू उत्पन्न गर्दछ। ख्रीष्ट सत्यले नस्वरहरूलाई अस्थायी खाना र कपडा दिनुहुन्छ जबसम्म सामग्री आदर्शमा रूपान्तरित गायब हुन्छ र मानिसले लुगा लगाएर आध्यात्मिक रूपमा खुवाउँछ। सेन्ट पावल भन्छन्, डर र काँप्दै आफ्नो मुक्तिको काम गर। येशूले भन्नुभयो, हे सानो बगाल, नडराउ, किनकि तिमीलाई राज्य दिनु तिम्रो पिताको खुसीको कुरा हो। विज्ञानले आत्मालाई शरीरमा नभएको र परमेश्वरलाई मानिसमा हुन तर मानिसद्वारा प्रतिबिम्बित रूपमा प्रकट गर्दछ। सानोमा ठुलो हुन सक्दैन, थोरैमा ठुलो हुन सक्छ भन्ने विश्वास नै खराब काम गर्ने त्रुटि हो। यो आत्मा विज्ञानको प्रमुख बिन्दु हो, त्यो सिद्धान्त यसको विचारमा छैन। आत्मा मानिसमा सीमित छैन र कहिले पदार्थमा छैन। जब तपाईँ भन्नुहुन्छ मानिसको शरीर भौतिक छ, म पावलसँग भन्छु, शरीरबाट अनुपस्थित हुन र प्रभुसँग उपस्थित हुन बरु इच्छुक हुनुहोस्। वस्तुमा आफ्नो मनको भौतिक विश्वास त्याग्नुहोस् र एक मात्र दिमाग होस्। भगवान पनि यसका लागि मनले आफ्नै समानता बनाउँछ। विज्ञानले प्रदान गरेको बुझाइबाट मानिसको पहिचान गुमाउनु असम्भव छ र यस्तो सम्भावनाको तारणा सद्भावको उत्पत्तिमा व्यक्तिगत सङ्गीत पुनहरू हराएको निष्कर्षमा पुग्नुभन्दा बढी बेतुका छ। पदार्थ र चिकित्सा विज्ञानको तथाकथित नियमहरूले नस्वरहरूलाई कहिले पुनः सामञ्जस्यपूर्ण र अमर बनाएको छैन। आत्माद्वारा शासित हुँदा मानिस सामञ्जस्यपूर्ण हुन्छ। अत अस्तित्वको सत्यतालाई बुझ्नुको महत्व, जसले आध्यात्मिक अस्तित्वको नियमहरू प्रकट गर्दछ। परमेश्वरले आध्यात्मिक व्यवस्थालाई खारेज गर्नको लागि भौतिक व्यवस्थालाई कहिले नियुक्त गर्नुभएन। यदि त्यहाँ यस्तो भौतिक व्यवस्था थियो भने यसले आत्मा ईश्वरको सर्वोच्चताको विरोध गर्नेछ र सृष्टिकर्ताको बुद्धिलाई अपमान गर्नेछ। यीशु छालहरूमा हिँड्नुभयो, भिडलाई खुवाउनुभयो, बिरामीहरूलाई निको पार्नुभयो र भौतिक नियमहरूको सिधा विरोधमा मरेकाहरूलाई जीवित पार्नुभयो। भौतिक भावना वा कानूनको झुटा दावीहरूलाई पराजित गर्दै उहाँका कार्यहरू विज्ञानको प्रदर्शन थिए। आत्मा र यसका गुणहरू सदाको लागि मानिसद्वारा प्रकट हुन्छन् भन्ने थाहा पाएर गुरुले बिरामीहरूलाई निको पार्नुभयो, अन्धाहरूलाई दृष्टि दिनुभयो, बहिराहरूलाई सुन्न दिनुभयो, लङ्गडाहरूलाई खुट्टा दिनुभयो। यसरी मानव मन र शरीरमा ईश्वरीय मनको वैज्ञानिक कार्य प्रकाशमा ल्याउनुभयो र आत्मा र मुक्तिको राम्रो समझ दिँदै सौन्दर्यको नुस्खा भनेको कम भ्रम र अधिक आत्मा हुनु हो। शरीरमा दुःख वा आनन्दको विश्वासबाट पछि हटेर आध्यात्मिक सद्भावको अपरिवर्तनीय शान्त र गौरवशाली स्वतन्त्रतामा प्रेमले मायालाई कहिले हराउँदैन। यसको हलो यसको वस्तुमा टिक्छ। एक अचम्मको कुरा कि एक साथी कहिले सुन्दर भन्दा कम देखिन सक्छ। अन्धकार वा अन्धकारमा डुनुको सट्टा परिपक्व वर्ष र ठुला पाठहरूका पुरुष र महिलाहरूले स्वास्थ्य र अमरतामा परिपक्व हुनुपर्छ। अमर दिमागले शरीरलाई अलौकिक ताजगी र निष्पक्षताको साथ खुवाउँछ। यसलाई विचारको सुन्दर छविहरू प्रदान गर्दछ र प्रत्येक दिन नजिकको चिहानमा ल्याउने भावनाको समस्याहरूलाई नष्ट गर्दछ। आत्मालाई सार्थक र शरीरलाई नियन्त्रण गर्न सक्ने समय अझै आएको छैन भन्नुहुन्छ। येशूलाई सम्झनुहोस्, जसले लगभग 19 शताब्दी अघि आत्माको शक्ति देखाउनुभयो र भन्नुभयो, जसले ममाथि विश्वास गर्छ मैले गर्ने कामहरू उसले पनि गर्नेछ र जसले यो पनि भने, तर समय आउँछ र अब हो जब साँचो उपासकहरूले आत्मा र सत्यतामा पिताको आराधना गर्नेछन्। हेर, अब स्वीकृत समय हो। हेर, अब मुक्तिको दिन हो। पावलले भने, ढिलो होस् वा ढिलो हामीले सिक्नेछौ कि मानिसको सीमित क्षमताको बेलहरू यो भ्रमले बनाइन्छ कि को आत्माको सट्टा शरीरमा, आत्माको सट्टा पदार्थमा बस्छ। के तपाईँ परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा दिमागले प्रेम गर्नुहुन्छ? यस आदेशमा धेरै कुराहरू समावेश छन्। यहाँसम्म कि सबै भौतिक संवेदना, स्नेह र आराधनाको समर्पण पनि। यो इसाई धर्मको एल्डोराडो हो। यसले जीवनको विज्ञानलाई समावेश गर्दछ र केवल आत्माको ईश्वरीय नियन्त्रणलाई मान्यता दिन्छ, जसमा आत्मा हाम्रो मालिक हो र भौतिक भावना र मानवको कुनै स्थान हुँदैन। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ, विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक किसिम वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखेल्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।